तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। यो लागि पाठ हो आइतबार अगस्त 25, 2024। विषय मन स्वर्णपात कोरिन्थी। तर हामीसँग ख्रिस्टको दिमाग छ। उत्तरदायी पढाए रुमी हो। परमेश्वरको ऐश्वर्यको सीमा छैन। उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन। कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्दैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन। जस्तो धर्मशास्त्रमा लेखिएको छ, परम प्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनेछ? कसैले कहिले परमेश्वरलाई केही उपहार दिएको छ जसमा कि बदलीमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्? हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कुरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महिमा रहिरहोस्। धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रिस्त येशूको उदाहरण अनुसार तिमी आफैहरूमा मेलमिलापमा राखुन्। त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रिस्त पिता प्रति महिमा गर्नेछौ। बाइबलबाट यशायाह। परमप्रभु तपाईँले मानिसहरूलाई साँचो शान्ति दिनुभयो जो तपाईँमाथि आश्रित छन् जसले तपाईँलाई विश्वास गर्दछन्। यसकारण सधैँ परमप्रभुमा भरोसा राख, किन परमप्रभु परमेश्वरमा नै सदा सर्वदा तिमीहरूको सुरक्षा छ। रुमी। यसैले दाजुभाइहरू र दिदी बहिनीहरू, केही गर भनेर म विन्ती गर्दछु। परमेश्वरले हामीलाई ठुलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर, तर विचारको नयाँ बाटो अपनाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मनपर्छ र सम्पूर्णता के हो, आफै परमेश्वरको इच्छा पत्तो लाउन सहमत हुनेछौ। परस्परमा शान्तिपूर्वक मिलेर बस। अहंकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहो। तिमोथी। परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नुभएको छ। मत्ती। तुरन्तै येशू उठ्नुभयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे। 12 वर्षदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिइना। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छुन्। तिनले सोच्दै थिइन्, यदि मैले उहाँको लुगाको फेरमा छु मात्र भने पनि म ठिक भइजानेछु। येशू पछिल्तिर फर्किनुभयो र तिनलाई देखेर भन्नुभयो, हे प्यारी छोरी, खुसी हो, तिम्रो विश्वासले तिमी निको भएकी छौ। त्यति नै बेला तिमी ठिक भइन्। जब येशू त्यो स्थानबाट गइरहनु भएको थियो, दुईजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धहरूले ठुलो स्वरले रुँदै भने, हे दमका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्। जब येशु घरभित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँ कहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो, के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ? अन्धा मानिसहरूले जवाफ दिए, ज्यू प्रभु, हामीलाई विश्वास लाग्छ। त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, मैले तिमीहरूलाई देख्न सक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ, यस्तै हुन दे। त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, यो कुरा कसैले थाहा पाउनु हुँदैन। येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो। त्यो मानिसले भन्यो, परम प्रभु, मेरो छोरो प्रति दया गर्नुहोस्। उसलाई छारे रोग लागेको छ र यसैद्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ। मैले मेरो छोरोलाई तपाईँको चेलाहरू कहाँ ल्याए, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्। येशूले जवाफ दिनुभयो, तिमीहरूमा विश्वास छैन, तिमीहरूको जीवन नै भ्रष्ट छ। तिमीहरूसँग म कहिलेसम्म बस्न सकुला? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरी बस्नु? त्यस केटोलाई यता लियो। येशूले केटाभित्र भएको भूतलाई आज्ञा गर्नुभयो। त्यो केटाबाट भूत बाहिर निस्कियो अनि त्यस बेलादेखि केटो निको भयो। तब चेलाहरू येशू कहाँ एकान्तमा आए। तिनीहरूले भने, हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियो, तर हामीले त्यसलाई भगाउन सकेनौ। किन हामीहरूले भूत भगाउन सकेनौ? येशूले जवाफ दिनुभयो, तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ। म तिमीहरूलाई साँचो भन्दछु, यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुनु हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाँडालाई आज्ञा दिन सक्ने थियो अनि त्यो सर्ने थियो। सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो, यद्यपि यो प्रकार प्रार्थना र उपवासद्वारा बाहिर जान्छ। आफ्नो जीवनमा ख्रिस्ट येशूले जस्तै सोच र गर। ख्रिस्ट आफै हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो। उनी परमेश्वर बराबरी हुनुहुन्थ्यो, तर उहाँले परमेश्वरसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति जय मान्नु भएन। परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनुभयो र मानव हुन जन्मनुभयो अनि सेवक हुनुभयो। जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैलाई खुबै नम्र बनाउनुभयो। उहाँले मृत्यु अङ्गाल्न सम्म आज्ञाकारी हुनुभयो अनि क्रुसमा मर्नुभयो। ख्रिस्टले परमेश्वरको आज्ञा पालन गर्नुभयो, यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रिस्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो। उहाँले यसो गर्नुभयो ताकि स्वर्गमा, पृथ्वीमा औ पातलमा प्रत्येक वस्तु येशूको नाउँमा घुँडा टेकोस्। येशू ख्रिस्ट प्रभु हुनुहुन्छ भनी प्रत्येक जिब्रोले स्वीकारोस्। जब मानिसहरूले यसो भन्छन्, यसले पिता परमेश्वरमा महिमा ल्याउनेछ। रुमी। यसैले अब जो जो ख्रिस्ट येशूका साथ छन्, उनीहरूलाई दोषी ठहरिने छैन। किन म दोषी भनेर मानिन्न? किनभने ख्रिस्ट येशूमा जीवनदाता आत्माको विधान जसले जीवन ल्याउँछ त्यसले मलाई मुक्ति दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पाप पूर्ण स्वभावहरूले कमजोर बनायो, तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नुभयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो, जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको एर्वत्सना गर्न मनुष्य चोला प्रयोग गर्नुभयो। परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैन तर आत्मा अनुसार बाँच्छ। जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सुन्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियन्त्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। परमेश्वरले येशूलाई मृत्युबाट बगाउनु भयो अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने उहाँले तिमीहरूको शरीरलाई पनि जीवन दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन दान दिनुहुन्छ जुन आत्मा तिमीहरूमा बस्छ। उहाँले भन्नुभयो समय आउँदैछ जब म इसरायलका मानिसहरूलाई र यहुदाका मानिसहरूलाई एउटा नयाँ करार दिनेछु। प्रभु भन्नुहुन्छ म यो नयाँ करार इसरायलका मानिसहरूलाई भविष्यमा दिनेछु। परमेश्वर भन्नुहुन्छ म आफ्नो करार तिनका मनमा हालिदिनेछु, म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु, म तिनका परमेश्वर भन्नेछु र ती मेरा प्रजाहरू भन्नेछन्। पत्रुस, यसरी तिमीहरू सबैले एकसाथ शान्तिसित रहनुपर्छ, तिमीहरूले एक अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ, एक अर्का प्रति दाजु भाइलाई जस्तै प्रेम गर, दयावान अनि विनम्र बन। मानिसहरूले तिमीहरूलाई नराम्रो गरे तिमीहरूले प्रतिशोधमा नराम्रो कर्म नगर, यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुवचन नभन, तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो। पत्रुस, जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदिऊ तिमी चाहन्छौ भने, तर बाध्यतामा होइन, यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुसी छौ। यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर, तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। तब जब मुख्य गोठाला आउनुहुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ अनि त्यसले आफ्नो सुन्दरता कहिल्यै हराउने छैन। म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथी बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य, त्यहाँ केवल एक म वा हामी तर एक ईश्वरीय सिद्धान्त वा दिमाग सबै अस्तित्वलाई शासन गर्दछ। ईश्वरको सृष्टिका सबै वस्तुहरूले एउटै मनलाई प्रतिबिम्बित गर्दछ र जुन कुराले यो मनलाई प्रतिबिम्बित गर्दैन त्यो गलत र गलत छ। जीवन पदार्थ र बुद्धि दुवै मानसिक र भौतिक हुन् भन्ने विश्वास पनि। मन यसको सबै संरचनाहरूमा सर्वोच्च र ती सबैलाई शासन गर्ने यसको आफ्नै विचारहरूको प्रणालीको केन्द्रीय सूर्य हो। यसको आफ्नै विशाल सृष्टिको जीवन र प्रकाश हो र मानिस ईश्वरीय मनको सहायक हो। दिमाग बिना संसार ध्वस्त हुनेछ, बुद्धि बिना जसले हावालाई आफ्नो पकडमा राख्छ। मनको सर्वोच्चता प्रकट गर्ने विज्ञानको पदयात्रामा न त दर्शन वा शङ्काले बाधा पुर्याउन सक्छ। दिव्य मन मानिसको आत्मा हो र मानिसलाई सबै चिजहरूमा प्रभुत्व दिन्छ। मानिसलाई भौतिक आधारबाट सृष्टि गरिएको होइन, न त आत्माले बनाएको भौतिक नियमहरू पालना गर्न बोलाइयो। उसको प्राण त आध्यात्मिक नियमहरूमा छ, मनको उच्च कानुनमा। मन महान सृष्टिकर्ता हो र मनबाट उत्पन्न भएको बाहेक कुनै शक्ति हुन सक्दैन। यदि मन कालानुक्रमिक रूपमा पहिलो थियो, पहिलो सम्भावित रूपमा हो र पहिले अनन्त हुनु पर्दछ, तब मनलाई महिमा, सम्मान, प्रभुत्व र शक्ति दिनुहोस्। अनन्त रूपमा यसको पवित्र नामको कारण निको पार्ने निम्न र आध्यात्मिक विधिहरूले दिमाग र औषधिहरू एकजुट बनाउन प्रयास गर्न सक्छ, तर ती दुई वैज्ञानिक रूपमा मिसिने छैनन्। हामी किन तिनीहरूलाई त्यसो गर्न चाहन्छौ? किनकि यसबाट कुनै राम्रो हुन सक्दैन। यदि मन सर्वोपरि र श्रेष्ठ छ भने मनमा भर परो जसलाई तल्लो शक्तिको सहयोग चाहिँदैन। अहंकार भनेको मन हो र त्यहाँ एउटै मन वा बुद्धि छ भन्ने बुझाइले नश्वर इन्द्रियका त्रुटिहरू नष्ट गर्न र अमर इन्द्रियको सत्य प्रदान गर्न एकैचोटि सुरु हुन्छ। यो समझले शरीरलाई सामञ्जस्यपूर्ण बनाउँछ। यसले नसा, हड्डी, मस्तिष्क आदिलाई मालिकको सट्टा नोकर बनाउँछ। यदि मानिस ईश्वरीय मनको नियमद्वारा शासित छ भने उसको शरीर अनन्त जीवन र सत्य र प्रेमको अधीनमा छ। नश्वरहरूको ठुलो गल्ती भनेको मान्नु हो कि मानिस परमेश्वरको छवि र समानता, दुवै वस्तु र आत्मा हो, राम्रो र खराब दुवै। येशूले रोगको बारेमा कहिले खतरनाक भनेको हुन गाह्रो भएको कुरा बताउनु भयो। जब उहाँका विद्यार्थीहरूले उहाँलाई निको पार्न असफल भएको केस ल्याए, उहाँले तिनीहरूलाई भन्नुभयो, हे अविश्वासी पुस्ता, निको पार्ने आवश्यक शक्ति दिमागमा थियो। उहाँले कुनै पनि लागू पदार्थ तोक्नु भएन, भौतिक कानुनहरूको पालना नगर्न आग्रह गर्नुभयो, तर तिनीहरूको प्रत्यक्ष अवज्ञामा कार्य गर्नुभयो। रोग निको पार्ने औषधि भन्दा पापको उपचारमा दिमाग जति धेरै छ, सबैभन्दा उत्कृष्ट तरिका हरेक अवस्थामा दिव्य विज्ञान हो। केमोटेरिया मेरिका विज्ञान हो वा सर्ता मानव सिद्धान्तहरूको बन्डल। एक पटक सफल हुने प्रिस्क्रिप्सन अर्कोमा असफल हुन्छ र यो रोगीको विभिन्न मानसिक अवस्थाहरूको कारण हो। यी राज्यहरू बुझ्न सकिँदैन र तिनीहरू क्रिस्चियन विज्ञान बाहेक स्पष्टीकरण बिना छोडिएका छन्। नियम र यसको सञ्चालनको पूर्णता विज्ञानमा कहिल्यै फरक हुँदैन। यदि तपाईँ कुनै पनि हालतमा सफल हुन असफल हुनुभयो भने यो किनभने तपाईँले आफ्नो जीवनमा ख्रिस्टको जीवन सत्य अझ बढी प्रदर्शन गर्नुभएको छैन किनकी तपाईँले नियमको पालना गर्नुभएको छैन र ईश्वरीय विज्ञानको सिद्धान्तलाई प्रमाणित गर्नुभएको छैन। विज्ञानले सबै रोगको उत्पत्ति मानसिक रूपमा मात्र गर्दैन, यसले सबै रोगहरू दिव्य मनले निको हुन्छ भनेर पनि घोषणा गरेको छ। यो दिमाग बाहेक कुनै निको हुन सक्दैन। जति सुकै हामी औषधि वा अन्य कुनै माध्यममा विश्वास गर्छौँ जसमा मानव विश्वास वा प्रयास निर्देशित हुन्छ, यो नश्वर दिमाग हो, कुनै फरक पर्दैन। जसले बिरामीहरूलाई भौतिकताबाट प्राप्त हुने जस्तो सुकै राम्रो कुरा ल्याउँछ, तर दैवी शक्ति बाहेक बिरामीहरू वास्तवमा कहिल्यै निको हुँदैनन्। सत्य, जीवन र प्रेमको कर्मले मात्र मेलमिलाप दिन सक्छ। तथाकथित नश्वर मनको कार्यलाई ईश्वरीय मनले नष्ट गरिदिनु पर्छ। ईश्वरीय नियन्त्रण बिना त्यहाँ कलह छ, पाप, रोग र मृत्युको रूपमा प्रकट हुन्छ। धर्मशास्त्रले शरीरमा पापपूर्ण विचारको हानिकारक प्रभावलाई स्पष्ट रूपमा घोषणा गर्दछ। हाम्रो गुरुले पनि यो महसुस गर्नुभयो। यो रेकर्ड गरिएको छ कि केही इलाकाहरूमा उहाँले सत्यमा अविश्वासको कारण धेरै शक्तिशाली कामहरू गर्नु भएन। कुनै पनि मानव त्रुटि यसको आफ्नै शत्रु हो र आफ्नै विरुद्ध काम गर्दछ। यसले सही दिशामा र धेरै गलतमा केही गर्दैन। यदि तथाकथित दिमागले दुष्ट आवेग र दुष्ट उद्देश्यहरूको पालन पोषण गरिरहेको छ भने यो निको पार्ने हुन्न, तर यसले रोग र मृत्युलाई जन्म दिन्छ। मानिसको उच्च प्रकृति तल्लो व्यक्तिद्वारा शासित हुँदैन। यदि यो भएको भए बुद्धिको भ्रम उल्टो हुनेछ। जीवनको हाम्रो झुटा विचारहरूले अनन्त सद्भाव लुकाउँछ र हामीले गुनासो गर्ने खराबीहरू उत्पन्न गर्दछ। किनकि नश्वरहरूले भौतिक नियमहरूमा विश्वास गर्छन् र दिमागको विज्ञानलाई अस्वीकार गर्छन्। यसले भौतिकतालाई पहिलो र आत्माको उत्कृष्ट नियमलाई अन्तिम बनाउँदैन। भौतिक इन्द्रियले नश्वरहरूलाई आत्मा ईश्वरलाई बुझ्न मद्दत गर्दैन। आध्यात्मिक ज्ञानद्वारा मात्र मानिसले देवतालाई बुझ्छ र माया गर्छ। भौतिक इन्द्रियहरूद्वारा मन विज्ञानका विभिन्न विरोधावासहरूले अदृश्य सत्यलाई परिवर्तन गर्दैन, जुन सदा अक्षुण्ण रहन्छ। अस्तित्वको विज्ञान जसमा सबै ईश्वरीय मन वा ईश्वर र उहाँको विचार हो, यो युगमा स्पष्ट हुनेछ। तर यो विश्वासको लागि कि पदार्थ मानिसको माध्यम हो वा मानिसले आफ्नै मूर्त विचारमा प्रवेश गर्न सक्छ, आफैलाई बाँध्छ उसको आफ्नै विश्वासहरू र त्यसपछि उहाँको बन्धनलाई सामग्री बोलाउनुहोस् र तिनीहरूलाई ईश्वरीय कानुनको नाम दिनुहोस्। दौडको उत्थानको लागि आवश्यकता भनेको दिमागले गर्न सक्छ भन्ने तथ्यको पिता हो, किनकि मनले अशुद्धताको सट्टा शुद्धता, कमजोरीको सट्टा बल र रोगको सट्टा स्वास्थ्य दिन सक्छ। सत्य सम्पूर्ण प्रणालीमा एक वैकल्पिक हो र यसलाई हरेक सेतु सम्पूर्ण बनाउन सक्छ। जब हामी ईश्वरसँगको हाम्रो सम्बन्धलाई पूर्ण रूपमा बुझ्छौँ, हामीसँग उहाँको बाहेक अरू कुनै दिमाग हुन सक्दैन। अरू कुनै प्रेम, बुद्धि वा सत्य, जीवनको अन्य कुनै भावना र वस्तु वा त्रुटिको अस्तित्वको कुनै चेतना हुँदैन। मानिस आफ्नो सृष्टिकर्ताद्वारा शासित, अरू कुनै दिमाग नभएको, सबै कुराहरू उहाँ परमेश्वरको वचनद्वारा बनाइएका थिए र उहाँ बिना बनाएको कुनै पनि कुरा बनाएको थिएन भनी प्रचारकको भनाइमा रोपिएको छ। पापमाथि विजय प्राप्त गर्न सक्छ। रोग र मृत्यु। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आओस्, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखेल्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।